Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. दैलेखको महाबुचारमा जीव दुर्घटना हुँदा चारजनाको ज्यान गयो, पाँचजना घाइते, दुईजनाको अवस्था गम्भीर।
छ नम्बर प्रदेशलाई समृद्ध प्रदेश बनाउन आवश्यक सुझाव दिन आन्तरिक मामिला मन्त्री भण्डारीको आह्वान, तत्कालीन र दीर्घकालीन योजना बनाउने तयारी।
एमाले र माओवादीले मन्त्रालय बाँडफाँड गरे, एमाले प्रधानमन्त्री सहित 11 र माओवादीले गृह सहित 7 मन्त्रालय लिने।
र घरेलु टोली सुदूरपश्चिम सहित मध्यमाञ्चल र एफए प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमी फाइनलमा। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। दैलेखको महाबु गाउँपालिका 4 ओखलढुङ्गामा जीप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ। दुर्घटनामा अन्य 5 जना घाइते भएका छन्। दैलेख बजारबाट महाबु गाउँपालिकाको गडैबाका लागि छुटेको लु 1J3532 नम्बरको बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा महाबु गाउँपालिका 4 22 वर्षीय निर्मला पाण्डे, महाबु गाउँपालिका 5 35 वर्षीय श्रम शाही, महाबु गाउँपालिका 6 29 वर्षीय निर्मला शाही र सुर्खेतका तिलक ढकालको ज्यान गएको प्रहरीले जनाएको छ। जीपमा चालक सहित 9 सवार रहेका थिए। जीप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ भने 2 अवस्था गम्भीर रहेको छ।
यस्तै घाइतेहरूको उपचार भइरहेको छ। घाइते हुनेमा महाबु गाउँपालिका 1 खरे गैरा घर भएका 28 वर्षीय चालक कर्णबहादुर मल्ल, नारायण नगरपालिका 2 23 वर्षीय रमेश कुमार थापा, महाबु गाउँपालिका 5 22 वर्षीय एकेन्द्र साई, महाबु गाउँपालिका 1 खरे गैराका 21 वर्षीय बखत थापा र तिलागुफा 6 कालीकोटका 24 वर्षीय गणेश साईको उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचार गराइरहेका मध्ये एकेन्द्र साई र गणेश साईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सरोज पौडेलले बताउनुभयो।
प्रदेश नम्बर 6 आन्तरिक तथा कानून मन्त्रालयले विकास पछाडि र गरिबीमा अगाडि रहेको यो प्रदेशलाई समृद्ध प्रदेश बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाउने जनाएको छ। मन्त्रालयमा भएको पहिलो पत्रकार सम्मेलनमा मन्त्री नरेश भण्डारीले गरिब प्रदेश भनेर चिनिएको यो प्रदेशलाई केही समयभित्रै नमूना प्रदेश बनाउने घोषणा गर्नुभयो।
मुलुकको सर्वाधिक विपन्न प्रदेशका रूपमा स्वीकृत भयो, जहाँ 52% मान्छेहरू गरिब छन्। अब यो प्रदेशलाई एउटा समृद्धिको एउटा चाहिँ तपाईँको एउटा नमुना प्रदेशका रूपमा विकास गर्ने, जसका लागि कुनै समय हामीले जनप्रतिनिधिहरूले, जर्नालिस्टहरूले र यहाँका जनताहरूले समृद्धि हेर्न निम्ता पत्र दिने प्रदेश कारण स्थापित गर्ने एउटा हामीले सङ्कल्प गरेका छौँ र त्यो सङ्कल्पलाई हामीले चाहिँ हाम्रो मन्त्रालयका तर्फबाट कार्यान्वयन गर्ने, त्यसलाई अक्षरश कार्यान्वयन गर्ने, मलाई इमान्दारितापूर्वक र पूरा निष्ठापूर्वक कार्यान्वयन गर्ने हामीले प्रतिबद्धता जाहेर गरेका छौँ।
प्रदेश मन्त्री परिषदको पहिलो बैठकले प्रदेश समृद्धिका लागि शान्ति सुरक्षालाई मुख्य आधार बनाउने र डिजिटल प्रदेश बनाउने निर्णय गरेपछि कार्यान्वयनका लागि मन्त्रालयले काम थालेको उहाँको भनाइ छ।
समृद्धिका निम्ति शान्ति सुरक्षा यो आधारभूत आवश्यकता हो भन्ने तथ्यलाई, वास्तविकतालाई हृदयङ्गम गर्दै हामीले चाहिँ तपाईँको एउटा अभियान, यो एउटा नारा हामीले तय गरेका छौँ, समृद्धिका लागि सुरक्षा, सुरक्षित प्रदेश, जन अपेक्षा। अब यो हाम्रो टाइटलमा हाम्रा गतिविधिहरू कन्सन्ट्रेट हुनेछन्। यो यही महिनाको 19 हामीले राजधानी स्तरको चाहिँ सुर्खेतमा गर्छौँ। दिनको 11 यो प्रदेशका सबै हाम्रा इकाइहरूमा, सानो चौकीहरूमा पनि हामी चाहिँ तपाईँको यो अभियानको हामीले चाहिँ औपचारिक चाहिँ उद्घाटन गर्छौँ। तर यो एक्सन प्लान चाहिँ आजैका मितिबाट हामीले चाहिँ एक्सन प्लान चाहिँ कार्यान्वयनको प्रक्रिया चाहिँ हामीले प्रारम्भ गरिसक्यौँ।
यो अभियान आफैमा पूर्ण नहुने भन्दै मन्त्री भण्डारीले यसलाई सफल र प्रभावकारी बनाउने सरोकारवाला सबैलाई सुझाव दिन समेत आग्रह गर्नुभएको छ।
हामीले उत्कृष्ट सुझाव जसले हामीलाई प्रदान गर्नुहुन्छ उहाँहरूसँग अलिक विशेष प्रकारको हामी छलफल गर्छौँ। उहाँहरूलाई विशेष अब सम्मान भनेपछि प्राइजै त नदिउँला, तर मन्त्रालयको तर्फबाट उहाँहरूलाई विशेष प्रकारको सम्मान चाहिँ गरिन्छ। खास गरी यो सेक्युरिटीसँग सम्बन्धित कार्य योजना हाम्रो आएको छ अहिले चाहिँ। तर हामी के गर्छौँ भने अब केही दिनमा मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने डिजिटल प्रदेशको कुरा छ, थुप्रै नयाँ कानुनहरू चाहिँ हामीले बनाउनु पर्नेछ। त्यो कानुनहरू मौलिक प्रकारका कानुनहरू बन्छन् हाम्रो। त्यसो हुँदाखेरि यहाँको मौलिक आवश्यकतामा, यहाँको समृद्धिको आवश्यकतामा, यहाँको सुरक्षाको आवश्यकतामा हामीले नयाँ कानुनहरूको पनि हामी तर्जुमा गरेर चाहिँ अगाडि बढ्छौँ। त्यसो भएको हुनाले यहाँहरूले त्यसलाई सघाउनुहुनेछ भनेर मैले यहाँहरूलाई अपिल गरेँ।
कार्यक्रममा प्रदेश नम्बर छका प्रहरी प्रमुख एआइजी रणबहादुर चन्दले यो प्रदेशमा भएका अपराधिक गतिविधिको अवस्था र आगामी योजनाबारे जानकारी दिनुभएको छ। मन्त्रालयले प्रदेश नम्बर छ प्रहरी कार्यालयका डीआईजी सुरेश विक्रम शाहको संयोजकत्वमा समृद्धिका लागि शान्ति सुरक्षा र मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा डिजिटल प्रदेश निर्माण सम्बन्धी कार्यदल गठन गरेको छ। यस्तै मन्त्रालयका कानून अधिकृत तुलसा गहिरीको संयोजकत्वमा कानून मस्यौदा सम्बन्धी कार्यदल बनाइएको छ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका तीन आग्री गाउँ स्थित देउली बजारमा ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको पहलमा स्वास्थ्य परीक्षण गरिएको हो। देउली बजारमा गरिएको स्वास्थ्य परीक्षणमा 66 पुरुष र 35 महिला गरी 101 ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएको वडा सदस्य लोकबहादुर साईले जानकारी दिनुभयो। स्वास्थ्य परीक्षण गरिएका ज्येष्ठ नागरिकहरूमा दम, खोकी, ग्यास्ट्रिक, ढाड दुख्ने, ब्लड प्रेसर जस्ता विभिन्न खालका समस्या देखिएको थियो। यसैबीच ब्राताल गाउँपालिकाको आर्थिक सहयोगमा जनज्योति मावि बड्डीचौ र पशु सेवा केन्द्रको प्राविधिक सहयोगमा हिजो ब्राताल 5 पनि निशुल्क पशु शिविर गरिएको छ। शिविरमा 9,000 पशुहरूको उपचार भएको जनाइएको छ। शिविरमा 4,200 पिपिआर भ्याक्सिन र 40 कुकुरलाई एन्टी रेबिज भ्याक्सिनको निशुल्क रूपमा लगाइएको जनाइएको छ। यस्तै 70 पशुको स्थायी बन्ध्याकरण पनि गरिएको छ। शिविरमा जनज्योति माभिमा अध्ययनरत 18 र 3 वर्षीय पशु विज्ञान पढेका 120 विद्यार्थीहरूको सहभागिता रहेको जनाइएको छ। हामीसँग छिमेक सरेफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैलेखको महाबू 4 जीप दुर्घटना हुँदा 4 ज्यान गयो, 5 घाइते, 2 अवस्था गम्भीर। 6 प्रदेशलाई समृद्ध प्रदेश बनाउने आवश्यक सुझाव दिन आन्तरिक मामिला मन्त्री भण्डारीको आह्वान, तत्कालीन र दीर्घकालीन योजना बनाउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपालगंज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लाहरूमा उडान गर्ने विभिन्न एयरलाइन्सले सहुलियत टिकट वितरणको जिम्मा एयरलाइन्स आफैले लिने भएका छन्। वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरीलाई रोक्न सम्बन्धित एयरलाइन्सले नै वितरण गर्न निर्देशन दिएको नागरिक उड्डयन प्राधिकरण नेपालगंजका प्रमुख प्रताप बाबु तिवारीले बताउनुभयो। अहिलेसम्म सम्बन्धित जिल्लाका मान्छेहरूद्वारा गठन गरिएको सेवा समाजलाई सहुलियत टिकट वितरणको जिम्मा दिने गर्दा टिकट वितरणमा मनपरी हुने गरेको थियो। निजी विमान कम्पनीहरूलाई सहुलियत उडानमा बिरामी, अशक्त, अपाङ्ग र विद्यार्थीहरूलाई विशेष प्राथमिकतामा राखेर टिकट वितरण गर्न समेत नागरिक उड्डयनले जारी गरेको पत्रमा आग्रह गरिएको छ। कर्णालीका तारा, गोमा र सीता एयरलाइन्सले हप्तामा एउटा सहुलियत उडान गर्दै आएका छन् भने नेपाल एयरलाइन्सले भने एउटा विमानस्थलमा हप्तामा 2 उडान गर्दै आएको छ। नेपालगंजदेखि हुने चार्टर उडानमा दुईतर्फे भाडा लाग्ने गर्दछ भने सहुलियत उडानमा एकतर्फे भाडा मात्रै लाग्ने गर्दछ।
महिला उद्यमी संघ बाँकेको आयोजनामा हिजोदेखि नेपालगंजमा 5 होली महोत्सव तथा व्यापार मेला सुरु भएको छ। मेलाको नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले उद्घाटन गर्दै ग्रामीण क्षेत्रका महिलाहरूका उपजले यस्ता मेलामा बजारी एकीकरण गर्नमा सहज हुने बताउनुभयो। उहाँले महिलाहरू आफैले यस्ता अवसरहरू सिर्जना गर्न सक्छन् भन्ने उदाहरण भएको भन्दै यस्ता कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा बाँकेका सातवटा गाउँपालिकाका उपप्रमुखहरू, समाजसेवी, बुद्धिजीवी, उद्योगी, व्यवसायी, पत्रकार लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महिला उद्यमीका उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यले स्थानीय बागेश्वरी मन्दिरको पार्कमा मेलाको आयोजना गरिएको हो। 40 स्टल रहेको मेलामा महिलाले सञ्चालन गरेका उद्योगबाट उत्पादित वस्तु, खानाका परिकार, हस्तकला सामग्री, कृषि उत्पादन लगायतका प्रदर्शनमा राखिएको छ। 4 लाख बढी खर्च हुने अनुमान गरिएको मेलामा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति पनि रहने जनाइएको छ।
नयाँ राष्ट्रपति चयनका लागि फागुन 29 गते चुनाव हुने भएको छ। निर्वाचन आयोगको बसेको बैठकले फागुन 29 गते बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगको अनुसार चुनाव भएकै दिन बेलुका 4 बजेपछि मतगणना हुने भएको छ। राष्ट्रपति चुनावका लागि 21 गते मतदाता नामावली प्रकाशन गर्ने, 22 गते मतदाता नामावलीमा छुट नाम समावेश गर्न तथा विवरण सच्याउन दरखास्त दिने साथै मतदाता नामावलीमाथि दावी विरोध गर्ने कार्यतालिका रहेको छ। यस्तै 23 गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने र त्यही दिन मनोनयनपत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ। आयोगले मनोनयनपत्र दर्ता भएकै दिन उम्मेद्वारको दावी विरोधमा उजुरी दिने कार्यतालिका तोकेको छ। 24 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र त्यसै दिन उम्मेद्वारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशनको कार्यतालिका रहेको आयोगले जनाएको छ। राष्ट्रपति चुनावको परिणाम सार्वजनिक भएपछि मात्र उपराष्ट्रपति चुनावका लागि मिति तोकिने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो।
मन्त्री परिषद विस्तारमा ढिलाइ भइरहेको बेला सत्ताधारी नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रालय भागभण्डा मिलेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच भएको छलफलमा मन्त्रालय भागभण्डाको टुङ्गो लागेको हो। एमाले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, संचार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत 10 मन्त्रालय राखेको छ भने माओवादीले गृह, ऊर्जासहित 7 मन्त्रालय पाएको छ। माओवादीले भौतिक पूर्वाधार, पर्यटन मागे पनि दुवै मन्त्रालय एमाले राखेको छ। मन्त्रालय भागभण्डा टुङ्गीसँगै एमाले माओवादी नेताहरू मन्त्री छनौटको गृह कार्यमा जुटेका छन्। एमाले आज बिहान 9 बजे स्थायी कमिटिको बैठक बोलाएको छ भने माओवादी नेता पनि आन्तरिक छलफलमा जुटेका छन्। दुई दलबीच प्रधानमन्त्री कार्यालय सहित 18 मन्त्रालय राख्ने सहमति यसअघि नै भइसकेको छ।
विशेष अदालतले नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा तत्कालीन कायम मुकायम कार्यकारी प्रमुख सुभाष निरौला सहित 3 दोषी ठहर गरेको छ। विशेष अदालतले पर्यटन बोर्डका पूर्व सीईओ निरौलालाई 7 वर्ष कैद र 80,51,000 बिगो, 54,59,000 जरिवाना पनि तोकेको छ। तत्कालीन लेखा प्रमुख अनिल कुमार दासलाई 6 वर्ष कैद सजाय सुनाएको छ भने वर्ल्ड वाइड ट्राभल्स एजेन्सीका सञ्चालक महेन्द्र खनाल पनि दोषी ठहर रहनु भएको छ। दासलाई 50,29,000 बिगो र 24,37,000 जरिवाना तोकिएको छ भने विशेष अदालतले खनाललाई 1,54,000 बिगो ठहर गरेको छ। यो प्रकरणमा मुछिएका अवकाश प्राप्त पर्यटन सचिव सुशील घिमिरे र तत्कालीन वन सचिव शरद चन्द्र पौडेल सहित 20 सफाई पाएका छन्। 1 महिनाभन्दा लामो समयदेखिको बहसपछि विशेषलाई यो फैसला सुनाएको हो। भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका नेपाल पर्यटन बोर्डका तत्कालीन निमित्त प्रमुख सुभाष निर्वला 3 करोड धरौटी बुझाएर छुटेका थिए। बोर्डमा रहँदा 1 अर्ब भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दायर गरेको मुद्दामा थुनछेक आदेश गर्दै विशेष अदालतले धरौटी माग गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा 2071 चैत्र 20 मुद्दा दायर गरेको थियो। अख्तियारले तत्कालीन 2 बहालवाला सचिव सहित बोर्ड र त्यससँग सम्बन्धित 23 कर्मचारीले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
त तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेरो लगायत राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाल साल ट्रेडिङ कर्पोरेसन जुम्लाले वितरण गर्दै आएको अनुदानको नुन व्यापारीहरूले दोब्बरभन्दा बढी मूल्यमा बिक्री गर्दै आएको पाइएको छ। नागरिकको लागि सहुलियतमा वितरण गर्दै आएको आयोडिन नुन व्यापारीले पसलमा लुकाएर दोब्बरभन्दा बढी मूल्यमा बेच्ने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन्। कर्पोरेसनले जुम्लाले एक केजीको एक प्याकेट बराबरका लागि 9 रुपियाँ नुन दिँदै आए पनि व्यापारीले भने त्यसलाई 20-25 रुपियाँमा बिक्री वितरण गर्दै आएका गुनासो समेत गरेका छन्।
जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर 2 का महिला सामुदायिक वनको संरक्षणमा जुटेका छन्। सामुदायिक वनभित्र जथाभावी रूपमा वन फरानी भएकाले आफूलाई दुःख हुने भन्दै वन वडा नम्बर 2 का महिला वन संरक्षणमा लागेका हुन्। यसअघिका वर्षमा वन जंगलमा दिन प्रतिदिन हरिया रुखका बिरुवा काट्ने गरेको भए पनि हाल भने सामुदायिक वनभित्र कसैलाई पनि वन फरानी गर्न नदिएको चन्दननाथ नगरपालिका 2 को भण्डारी बाडा सक्का सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिमालक्ष्मी भण्डारीले बताउनुभयो।
गुणस्तरीय दाना उत्पादन गर्नुपर्ने एक कार्यक्रमका सहभागीले आउनेका छन्। सुर्खेतको वीरेन्द्रनगरमा भएको कुखुरा पालन व्यवसाय र पशुपालन व्यवसाय बीच भएको कार्यक्रमका सहभागीले गुणस्तरीय दानासहित बिक्री वितरण गर्नुपर्ने बताएका छन्। कार्यक्रममा लाइभ ट्रस्ट गुणस्तर व्यवस्थापन प्रयोगशालाको आयोजनामा भएको कार्यक्रममा विभिन्न ठाउँका कृषकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कृषकहरूका लागि अब जिल्ला स्तरमा कार्यालय धाउनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। उहाँले स्थानीय सरकार मार्फत सेवा नै पाउने हुँदा अब कृषकहरूलाई सहकार्य र समन्वय गर्न आग्रह गर्नुभयो। कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सुर्खेतका प्रमुख सुशील केसीले पशु र कुखुरालाई खुवाउने महत्त्वपूर्ण दाना भएकाले यसको उत्पादनमा पनि विशेष ध्यान दिन कृषकहरूलाई आह्वान गर्नुभयो।
विगतका नकारात्मक विचारलाई त्याग्दै सकारात्मक विचार अगाल्ने वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन्। स्काउट विचार दिवसको अवसरमा नेपाल स्काउट सुर्खेतको आयोजनामा भएको कार्यक्रमका सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन्। यस्तै कार्यक्रममा 9 वटा स्काउट इकाइका करिब 250 जना विद्यार्थीहरूको सहभागितामा आर्थिक संकलन गर्न स्काउट ब्याच वितरण गरिएको थियो। स्काउट ब्याच वितरणबाट 15,000 रुपियाँ संकलन भएको नेपाल स्काउट सुर्खेतका जिल्ला समन्वय आयुक्त डम्बर प्रसाद काफ्रेले बताउनुभयो। संकलन भएको रुपियाँ मध्ये 50% आफ्नो स्काउट इकाइ र 50% जिल्ला स्काउट कार्यालयमा जम्मा गरिएको काफ्रेको भनाइ छ। जिल्ला आयुक्त लालपुरा शाहीको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय तालिम आयुक्त पार्वती गिरी, राष्ट्रिय परिषद सदस्य खडानन्द शर्मा, क्षेत्रीय आयुक्त सुधा रेग्मी लगायतको सहभागिता रहेको थियो।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमी फाइनल पुग्ने 3 वटा टिमको टुङ्गो लागेको छ। घरेलु टोली सुदूरपश्चिमसहित मध्यमाञ्चल र विभागीय टोली एफएफ सेमी फाइनलमा पुगेका छन्। मध्यमाञ्चल र एफएफले जित हात पार्दै सेमी फाइनलको यात्रा तय गरेका हुन् भने लगातार 2 खेलमा पराजित हुँदै पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरिएको छ। पश्चिमाञ्चल बाहिरिएपछि समूहमा रहेका घरेलु टोली सुदूरपश्चिम लिगको 1 खेल बाँकी रहँदै सेमी फाइनल पुगेको हो। समूह एमा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई 44 रनले पराजित गर्दै अन्तिम 4 मा यात्रा तय गरेको हो। प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा पूर्वाञ्चल र मध्य पश्चिमाञ्चल र दोस्रो खेलमा सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चल बीच हुनेछ। पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको खेलमा विजयी हुने टोलीले सेमी फाइनलमा स्थान सुनिश्चित गर्न पाउने भएका छन्। प्रतियोगिताको विजेताले 5 लाख र उपविजेताले 2 लाख रुपियाँ हात पार्नेछन्।
र तेस्रो हेटौडा गोल्ड कप फुटबलको उपाधिका लागि नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब खेल्ने भएका छन्। हेटौडामा भएको दोस्रो सेमी फाइनलमा सङ्कटालाई 2-0 हराएर पुलिसले उपाधिका लागि आर्मीसँगको भेट पक्का गरेको हो। पुलिसको जितमा दिनेश राजवंशी र निरकुमार राईले गोल गर्नुभएको थियो। हिजो भएको खेलमा मनाङ मर्स्याङदी क्लबलाई 1-0 हराउँदै आर्मीले फाइनल यात्रा तय गरेको थियो। फाइनल खेल भने भोलि हुने भएको छ। भूकम्पमा ज्यान गुमाएका खेल पत्रकार सुमन भमजमको स्मृतिमा भएको प्रतियोगिताको विजेताले भने 5 लाख रुपियाँ पुरस्कार हात पार्ने भएको छ।
खेलकै अर्को प्रसङ्गमा खेलमा बढी ध्यान पुर्याउन भन्दै सानिमा बैङ्कले राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी सन्दीप लामिछानेलाई प्रायोजन रकम वृद्धि गरेको छ। सानिमा बैङ्कले सन्दीप लामिछानेलाई प्रायोजन गरेको दुई वर्ष भएको छ। दुई वर्षसम्म मासिक 20,000 उपलब्ध गराएको सानिमाले अब मासिक 40,000 रुपियाँ उपलब्ध गराउने भएको हो। यो सम्झौता दुई वर्षका लागि गरिएको छ। इन्डियन प्रिमियर लिग आइपिएलमा अनुबन्धन हुनुभएका सन्दीप यो सम्झौता आगामी अप्रिल महिनादेखि लागू हुनेछ। सानिमा बैङ्कले सन्दीपको ध्यान पूर्ण रूपमा क्रिकेटमा मात्र जाओस् भनेर प्रायोजन गरेको जनाएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानुअघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दैलेखको महाबू चारमा जीप दुर्घटना हुँदा चारजनाको ज्यान गयो, पाँचजना घाइते, दुईजनाको अवस्था गम्भीर।
छ नम्बर प्रदेशलाई समृद्ध प्रदेश बनाउन आवश्यक सुझाव दिन आन्तरिक मामिला तथा गृहमन्त्री भण्डारीको आह्वान, तत्कालीन र दीर्घकालीन योजना बनाउने तयारी।
एमाले र माओवादीले मन्त्रालय बाँडफाँड गरे, एमाले प्रधानमन्त्री सहित 11 र माओवादीले गृह सहित 7 मन्त्रालय लिने।
र घरेलु टोली सुदूरपश्चिम सहित मध्यमाञ्चल र एपीए प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमी फाइनलमा। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट दिलु रावत र मधुबन विसी बिदा हुन्छौँ। नमस्ते।